आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
खुसियाली मना धन्यवादी सुलाई चढा
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी तथा हार्दिक स्वागत छ आजको यो तपाईँको आफ्नै बाइबल अध्ययन कार्यक्रममा। श्रोता, श्रृंखलाबद्ध क्रमबद्ध बाइबलको अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियमको प्रस्थान भन्ने पुस्तकबाट बाइबल अध्ययन गरिरहेका छौ। म आशा गर्दछु तपाईँ सबै यो बाइबल अध्ययनबाट धेरै धेरै आत्मिक रूपमा आशिषित भइरहनु भएको छ अनि धेरै धेरै तपाईँहरूका पत्रको लागि, एसएमएसको लागि अनि फोन कलको लागि, इमेलको लागि धेरै धेरै धन्यवाद। आशा गर्दछु कि यस प्रकारको हामी बीचको आत्मीय सम्बन्ध बनिरहनेछ र यदि मनमा कुनै त्यस्ता प्रश्नहरू छ नबुझेका भने निर्धक्कसँग हामीलाई लेख्न सक्नुहुनेछ। हामी तपाईँहरूका सुझावहरू या तपाईँहरूका प्रश्नहरूको निश्चय नै हामी उत्तर दिनेछौं। हुन्छ श्रोता, आजको यो बाइबल अध्ययनमा हामी प्रवेश गर्नभन्दा पहिले छोटो प्रार्थना गरौं। प्रभुजी, तपाई परमेश्वरलाई हामी धन्यवाद दिन्छौं। तपाईँले हाम्रो आत्मिक अवस्थालाई हेरेर यो बाइबल अध्ययन कार्यक्रम धेरै वर्षदेखि दिनुभएको छ। साँच्चै नै हामी धेरैजना हजारौं हामी तपाईँका श्रोताहरू आशिषित भएका छौं आत्मिक रूपमा अनि हाम्रो जीवनमा ठूलो परिवर्तन आएको छ। तपाईँको वचन सिक्ने पनि ज्ञानहरू थपिएको छ र यसले हामीलाई आत्मिक रूपमा अगाडि बढ़नमा पनि सहायता गरेको छ। तपाई परमेश्वरलाई धन्यवाद दिन्छौ। यो आजको कार्यक्रमलाई, आजको यो बाइबल अध्ययनलाई तपाईँको हातमा राख्छु। तपाईँले हामी सबैलाई नाम नाम गरेर आशिष दिनुभएको होस्। येशु प्रभुको नाममा यो प्रार्थना माग्छु, आमेन। श्रोता, आज हामी बाइबल अध्ययन प्रस्थान 20 अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। यहाँ हामी 10 आज्ञाहरूको बारेमा देख्छौं। ती 10 आज्ञाहरूलाई दुई मुख्य भिन्न भिन्नै विभाजनहरूमा बाँडिएको छ। एक खण्डले चाहिँ परमेश्वरप्रति मानिसको सम्बन्धसँग व्यवहार गर्दछ र अर्को खण्डले चाहिँ मानिसप्रति संघको सम्बन्धसँग व्यवहार गर्दछ। आउनुहोस् प्रस्थान 20 अध्याय 3 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु। परमेश्वर धेरै ईश्वर मान्ने आस्था वा विश्वासको निन्दा गरिरहनु भएको छ। बहुदेव वा बहुदेवमा आस्था राख्ने कुरामा निन्दा गरिरहनु भएको छ। नास्तिकवादको विरूद्धमा कुनै आज्ञा छैन। त्यस बेला नास्तिकहरू थिएनन् किनभने तिनीहरू सृष्टि र परमेश्वरको आदिम वा मौलिक प्रकाशको अति नै नजिकमा थिए। नास्तिकहरू दाउद राजाको समयमा प्रकट हुन शुरू गरे।
र तिनीहरूलाई मूर्खहरू भनिएको छ। भजन संग्रह 33 अध्यायको एक पदले भन्छ, मूर्खले आफ्नो मनमा भन्छ कि परमेश्वर छैन। आज प्राय नास्तिकहरू ठूला ठूला शिक्षित बौद्धिक व्यक्ति हौ भने दावी गर्ने व्यक्ति हुन्, तर परमेश्वर भन्नुहुन्छ तिनीहरू मूर्ख हुन्। त्यहाँ आज थुप्रै नास्तिकहरू छन् किनभने हामी आफ्नो प्रारम्भिक सृष्टिबाट धेरै टाढा आएका छौं। मानिसहरू उहाँको वचनमा भएको परमेश्वरको प्रकाशको ग्रहण गर्न इच्छुक छैनन्। परमेश्वरले इसरायलीहरूलाई भन्नुभयो 3 पदमा, म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु। हजुर, त्यस समयमा मानिसहरूलाई नियन्त्रणमा राख्न साह्रो कुरा थियो र त्यो समय धेरै देव देवताहरूको आराधना गर्ने आम जनप्रिय कुरा थियो। तर आज चाहिँ यो वर्तमान समयमा विशेष गरेर युवा पीढ़ीहरूमा कुनै देवताहरूलाई आराधना नगर्न आम कुरा हो, किनभने तिनीहरू आफैलाई आधुनिक बौद्धिक व्यक्ति सम्झन्छन् र ईश्वरको अस्तित्वलाई इन्कार गर्छन्। मित्र, यस पदमा ध्यान दिनुपर्ने मुख्य कुरा चाहिँ परमेश्वर धेरै देव देवतामा राखिने आस्था र विश्वासको निन्दा गरिरहनु भएको छ। पाउले यस विषयलाई रोमी 1:21-25 वर्णन गर्छन्, भन्छन्, किनभने परमेश्वरलाई चिनेर पनि तिनीहरूले न त परमेश्वरलाई गर्नुपर्ने महिमा गरे न धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए र तिनीहरूका बेहोशियारी हृदय अन्धारो भयो। बुद्धिमान छु भनेर तिनीहरू मूर्ख भए र अविनाशी परमेश्वरको महिमालाई तिनीहरूले विनाशी मानिस चराचुरुङ्गी चारखुट्टे जीवित र घस्रने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयको अभिलाषामा तिनीहरूका शरीर र तिनीहरू आफैमा अपमान होस् भनेर अपवित्रतामा नै छोडिदिनुभयो, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झुटमा परिवर्तन गरे र सदा सर्वदाको परम धन्य सृष्टिकर्तालाई त्यागे र बरू सृष्टिको पूजा र सेवा गरे। परमेश्वर अहिले भन्नुहुन्छ 3 पदमा कि म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु। मित्र, त्यसपछि हामी 4 र 5 पदमा यो लेखिएको थाहा पाउँछौ, यो आज्ञा आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूका सामु नैनिउरनु नझुक्नु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। कोही कोही विश्वासीहरूले महसुस गर्लान् यो हाम्रो निम्ति लागू छैन। कलासी 3:5 हामीलाई भन्दछ, लालच मूर्ति पूजा हो। कुनै पनि कुरा जुनलाई तपाईँ धेरै प्राथमिकता दिनुहुन्छ वा प्रेम गर्नुहुन्छ त्यो तपाईँको निम्ति मूर्ति पूजा बन्छ। परमेश्वर भन्नुहुन्छ उहाँको अगाडि हामीले कुनै प्रकारको यस्ता मूर्तिहरू राख्नु हुँदैन। 6 पदमा लेखिएको छ, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। अनि 7 पद, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमै लिनेलाई परमप्रभुले निरपराध ठहराउनु हुने छैन। परमेश्वरको नाउँ व्यर्थमा लिनु भनेको चाहिँ उहाँको निन्दा नगर्नु भनेको हो। यो कुरा हाम्रा दिनहरू र हाम्रा समयमा आम कुरा भएको छ, तर परमेश्वरको आज्ञा कहिले पनि परिवर्तन भएको छैन। परमेश्वरको नाउँ व्यर्थमा लिने काम गल्ती हो, किनभने उहाँ परमेश्वर हुनुहुन्छ र उहाँ पवित्र हुनुहुन्छ। यसले उही समयमा शब्दकोशको कमीको प्रकट गर्दछ। धेरै मानिसहरू अशुद्ध गन्ध शब्दको प्रयोग नगरी आफैलाई व्यक्त गर्न सक्दैनन्। एकजना व्यक्तिले केही साल पहिले मलाई भन्दै थियो, जब मैले प्रभुमा विश्वास गरिआए मैले आधाभन्दा धेरै शब्दकोश गुमाए। अनि यही नै तिनको तात्पर्य हो। अहिले 4 आज्ञाको देख्छौ 8-11 पदमा, सभा दिन पवित्र मान्नुपर्छ भनी याद राख, 6 दिनसम्म परिश्रम गरेर आफ्नो सबै काम गर्नु, तर 7 चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सभा दिन हो, त्यसमा तिमीहरूले केही काम नगर्नु। न त आफ्नो छोराले न छोरीले न कमारा कमारीले न गाईवस्तुले न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्, किनकि छ दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौं दिनमा चाहिँ विश्राम लिनुभयो। यो विश्राम दिन इसरायल राष्ट्रलाई अति नै असाधारण तरिकामा दिइएको थियो। यो परमेश्वर इसरायलको सन्तानको बीच करारको चिनो थियो। हामी यो कुरा प्रस्थान 31 अध्यायको 13-17 पदमा देख्छौ। हामी अर्को आज्ञाको खण्डमा आउँछौ, जुनले मानिससँग मानिसको सम्बन्धको व्यवहार गर्दछ। यो घरमा आरम्भ हुन्छ। 12 पदमा लेखिएको छ, आफ्ना बाबु र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यस तिमीहरूको आयु लामो होस् त्यहाँ। मित्र, हाम्रा बाबु आमा तिनीहरूका छोराछोरीहरूबाट आदर मानको योग्य छन्। हामी यो आज्ञाको पछिबाट धेरै बातचित गर्नेछौ। अनि छैटौं आज्ञाले भन्छ 13 पदमा, हत्या नगर्नु। यो पद ती केही व्यक्तिहरूले प्रयोग गर्छन् जसले युद्धको विरोध गर्छन्। धेरै व्यक्तिहरूले यसको बारेमा यससँग बातचित गरे। तिनीहरू भन्छन् त्यसले हत्या गर्नुहुँदैन, त्यसकारण तपाईँ सिपाही हुनुहुँदैन, तैंले हत्या नगर्नु चाहिँ राष्ट्रलाई दिइएको थिएन, बरू यो व्यक्ति विशेषलाई दिइएको थियो। एक व्यक्तिले अर्को व्यक्तिलाई हत्या गर्नुहुँदैन। कोही व्यक्ति आफ्नो राजी खुशीमा अर्को ठाउँमा गएर हत्या गर्नुहुँदैन। तर मैले हत्या गर्नु यो घटनासँग म सोच्दछु कि सिपाहीहरू सेवासँग गर्नुपर्ने सरोकार छैन। तैले हत्या नगर्नु चाहिँ व्यक्ति विशेषलाई आज्ञा हो। सातौं आज्ञा हो 14 पदमा, व्याविचार नगर्नु। मित्र, यो परमेश्वरको आज्ञा हो। अनि आठौं आज्ञा हो 15 पदमा, चोरी नगर्नु। यो परमेश्वरको आज्ञा हो। यो पनि परमेश्वर मनाही गर्नुहुन्छ यो गर्नलाई। यसपछि नौं आज्ञाहरूको हामी देख्छौ 16 पदमा, आफ्नो छिमेकीको विरूद्धमा झुटो गवाई नदिनु। कलसी 3 अध्यायको 5 पद अनुसार लालच मूर्ति पूजा हो, अनि यो वर्तमान दिनको एक महान पाप हो। परमेश्वर हत्यालाई, व्यभिचारलाई, चोरीलाई, झुट्टा साक्षी दिने कामलाई र लालचलाई निन्दा गर्नुहुन्छ। पछिबाट 10 आज्ञाहरूलाई भिन्न भिन्नै तरिकामा हेर्नेछौ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ इसरायलहरूमाथि परमेश्वरको दर्शनको प्रभाव। परमेश्वरले इसरायललाई सन्तानहरूलाई नैतिक नियम दिनुभयो, जुन 10 आज्ञाहरू हुन्। तर पनि नैतिक नियम भन्दा व्यवस्था धेरै छ। परमेश्वरले व्यवस्थाको त्यो खण्ड तिनीहरूलाई दिनुहुनेछ, जुनले चाहिँ सामाजिक कानूनसँग व्यवहार गर्दछ। उहाँ तिनीहरूलाई वेदीको बारेमा र भेट हुने पाल वा पवित्र वासस्थानको भवनको बारेमा निर्देशन दिनुहुन्छ। लेवीको पुस्तकले भेट हुने पाल वा पवित्र स्थानको सेवाको पूर्ण विवरण दिन्छ। यो सबै एउटै पोकोमा जान्छ। 18-19 पदमा यस प्रकार लेखिएको छ, जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको यो आवाज सुने र पछिबाट धुवा उठिरहेको देखे, तब तिनीहरू थरथर कापे र टाढै उभिरहे। तिनीहरूले मूसालाई भने, तपाईँ हामीसित बात गर्नुहोस् र हामी सुन्नेछौ, तर परमेश्वर हामीसित नबोलुन्, नत्र त हामी मर्नेछौ। मित्र, व्यवस्था अति नै उच्च स्थानमा प्रदर्शित गरिएको छ। परमप्रभुको व्यवस्था पूर्ण छ, यसले पूर्णताको माग गर्दछ। यदि तपाईँ व्यवस्था पालन गरेर उद्धार पाउन चाहनुहुन्छ भने तपाईँ पूर्ण हुन आवश्यक छ। र म परमेश्वरलाई धन्यवाद दिन्छु कि अनुग्रहमा म जस्तो पापीलाई लिनुभएर मलाई बचाउन उहाँ सक्नुहुन्छ। श्रोता, अनुग्रहले हाम्रा परमेश्वरको भलाइ र अद्भुतको केही कुराको प्रकट गर्छ। र 21-23 पदमा लेखिएको छ, मानिसहरू टाढा उभिरहे, परमेश्वर हुनुभएको त्यो बाक्लो बादलमा उहाँले मानिसबाट टाढा उभिरहे, परमेश्वर हुनुभएको त्यो बाक्लो बादलमा उहाँको नजिक मोसा गए। मित्र, अनि 22-23 लेखिएको छ, तब परमप्रभुले मोसालाई भन्नुभयो, तैले इसरायलीहरूलाई यसो भन्नु, स्वर्गीयबाट म तिमीहरूसित बातचित गरेको तिमीहरू आफैले सुनेका छौ। म सँगसँगै तिमीहरूले अरू देशहरू नबनाउन, तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउन। यो कुरा देख्नलाई महत्वपूर्ण छ कि किन परमेश्वर इसरायलका सन्तानहरूका यही तरिकामा प्रकट हुनुभयो त। मलाई लाग्छ यो प्रमाण हो परमेश्वर तिनीहरूमाथि प्रभाव पार्न चाहनुहुन्थ्यो कि उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ। यो कुराको मध्य नजर वा ध्यान दिनुहोस्, तिनीहरू मिश्रमा मूर्तिहरूको बीचमा जन्मे हुर्केका थिए र पछिबाट हामी देख्नेछौ कि तिनीहरू पनि मूर्ति पूजक थिए। तिनीहरू सृष्टिकर्तालाई होइन तर उहाँका सृष्टिलाई असाधारण रूपमा आराधना पूजा गरिरहेका थिए। उहाँ यी मानिसहरू कहाँ अझ नजिक आइरहनु भएको छ, जस्तो कि उहाँ पहिले कहिले पनि आउनु भएको थिएन। यसपछि बाँकी पदहरूमा हामी देख्नेछौ वेदीको बारेमा निर्देशनहरू दिइन्छ। परमेश्वरले इसरायलीहरूलाई 10 आज्ञाहरू दिनुभयो। अहिले 10 आज्ञा अतिरिक्त त्यस अलावा परमेश्वर तिनीहरूलाई वेदीको बारेमा निर्देशन दिनुहुन्छ। वेदी चाहिँ बलिदानको लागि प्रयोग गरिन्थ्यो। वेदीले ख्रिष्टको क्रूसको र त्यहाँ उहाँको रगत भएको सत्यताको बताउँछ। यो वेदी नै एक थियो जुन भेट हुने पाल वा पवित्र स्थान वा भेट हुने पाल बनाउन भन्दा पहिले बनाइएको थियो। यो स्पष्ट छ कि उहाँ जहाँ इसरायलीहरूले यात्रा गर्दै बढे त्यहाँ तिनीहरूले नयाँ वेदी बनाए। मित्र, जब भेट हुने पाल वा पवित्र स्थान खड़ा गरियो तब त्यसको लागि एक त्यो वेदी बनाइयो र त्यसलाई चाहिँ आफू जता गयो त्यतै साथमा लिएर जान्थे। अनि 24 पदमा लेखिएको छ, मेरो निम्ति माटोको वेदी बनाएर त्यसैमा तिमीहरूका होम बलि, मेल बलि, भेड़ा बाख्राहरू र गाई वस्तुहरू चढ़ाउनु। जहाँ जहाँ म मेरो नाउँको आदर गराउनेछु त्यहाँ त्यहाँ आएर म तिनीहरूलाई आशिष दिनेछु। हजुर, यो वेदीमा पाप बलि चढ़ाउनु भन्ने उल्लेख छैन। मेल बलिले यो पोइन्ट प्रकट गर्दछ कि मानिसलाई बलिदानको आवश्यक पर्छ जुनले परमेश्वरसँग उसलाई मिलाप गराउँछ, र यो मिलाप ख्रिस्ट येशूले क्रूसमा आफ्नो रगतद्वारा बहाउनुभयो। होम बलिले ख्रिस्ट येशू हुनुहुन्छ भन्ने तथ्यको बताउँछ, अर्थात उद्धार गर्ने उहाँको शक्ति योग्यताको बताउँछ। फेरि वेदी माटोले बनाइनु पर्दथ्यो र त्यहाँ नै इसरायलीहरूले होम बलिको मेल अनि मेल बलि चढ़ाउनु पर्ने थियो। पाप बलि चाहिँ पछिबाट इसरायलीहरूलाई दिइएको थियो। भनिएको छ 25 पदमा, तिमीहरूले मेरो निम्ति ढुङ्गाले वेदी बनाउँदा कुदेको ढुङ्गाको वेदी नबनाउनु, बनाउँदा कुदेको ढुङ्गाको वेदीको पछि नलाग्नु, किनकि त्यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्यसलाई अशुद्ध पार्नेछौ। धेरै मानिसहरू वेदीमा जाने सुन्दर खुड्किलो बनाउन चाहन्थे अनि त्यो सुविधाको कुरा हुने थियो। त्यस दिनमा मानिसहरूले एक किसिमको लामो जामा जस्ता लुगा लगाउँथे र खुड्किलोमाथि उक्लन्दा आफ्नो लुगामाथि उठाउनु पर्दथ्यो र उसको नग्नता देखिन्थ्यो। परमेश्वर भन्नुहुन्छ, म तिमीहरूका नग्नता हेर्न चाहन्न। यसले चाहिँ परमेश्वर शरीरलाई प्रयोग गर्न नसक्ने कुराको बताउँछ। मित्र, यो व्यक्तिगत लागू गर्न दिनुहोस्। हरेक कुरा यो सानो प्रचारकले गर्छ त्यो चाहिँ शरीरको काम हो। परमेश्वरले घृणा गर्छन्, यसले चाहिँ परमेश्वर शरीरलाई प्रयोग गर्न नसक्ने कुराको बताउँछ। मित्र, यो व्यक्तिगत लागू गर्न दिनुहोस्। हरेक कुरा यो सानो प्रचारक गर्छ त्यो चाहिँ शरीरको काम हो। परमेश्वरले घृणा गर्छ र यसलाई प्रयोग गर्दैन। परमेश्वर आफ्ना कामको निम्ति कुनै पनि शरीरको प्रदर्शनको चाहना गर्नुहुन्न। रोमी 6:6-8 पदमा लेखिएको छ, परमेश्वरले आजको यो बाइबल अध्ययनबाट हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847335679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।